नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
प्रदेश सभाको समानुपातिक तर्फका सांसदलाई विजयी घोषणा गर्न अझै केही दिन लाग्ने, चुनावको खर्च विवरण पेश गर्न राजनीतिक दल र सांसदलाई निर्वाचन आयोगको निर्देशन।
मंगलबारदेखि चितवनको नारायणघाट मुगलिन सड़कमा राति गाड़ी चलाउन नपाइने, राति रोकिने गाड़ी अब बस्ती नभएको ठाउँमा रोक्नुपर्ने।
ईस्वी सम्वत 2017 आजबाट विदा हुँदै हरेक क्षेत्रमा सन् 2017 औसत रह्यो।
पनामाको झण्डा फहराइएको एउटा तेल बोक्ने पानी जहाज दक्षिण कोरियाको नियन्त्रणमा, उत्तर कोरियाका लागि तेल आपूर्ति गरेको आरोप।
र मोरङलाई हराउँदै सुनसरीले जित्यो फाल्गुन अन्त गोल्ड कप फुटबलको उपाधि, महिला लिग फुटबलमा पुलिस र सुदूरपश्चिमको विजय सुरुवात।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको एमएससी कन्स्ट्रक्सन म्यानेजमेन्ट र कम्प्युटर इन्जिनियरिङ कार्यक्रममा नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसओ 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेज चितवनमा एमएससी कन्स्ट्रक्सन म्यानेजमेन्ट र कम्प्युटर इन्जिनियरिङ कार्यक्रममा भर्ना खुल्यो।
साथै सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056527982, मोबाइल 9855063794, 9855508060।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रदेश सभामा समानुपातिक तर्फबाट सांसद बन्नेहरूको नाम पठाउँदा दलहरूले नियम मिचेकाले विजयी घोषणा गर्न समय लाग्ने भएको छ। दलहरूले पठाएको नामावलीमा केही दलले बन्द सूचीभित्रबाट नाम छान्दा क्रममा संख्या र नियम मिचेको पाइएपछि आयोगले दललाई नाम सच्याउन समय दिने तयारी गरिरहेको छ। दलहरूले आयोगमा पठाएका प्रतिनिधि समानुपातिक, समावेशी तथा क्रम अनुसार भए नभएको बारे छानबिन गर्दा केही दलले क्रम संख्या र नियम मिचेको पाइएपछि अहिले छलफल भइरहेको आयोगले जनाएको छ। आयोगका प्रवक्ता दिनेश कुमार घिमिरेका अनुसार समानुपातिकको सूची बुझाएका केही दलले 33% महिला नपुर्याएको, क्लस्टर अनुसार नभएको र क्रम संख्या मिचेर पठाएको पाइएको छ। त्यस्तो नामावली आयोगले स्वीकार नगर्ने उहाँको भनाइ छ। दलहरूले पठाएको नामावलीमा प्रारम्भिक छानबिन गर्दा महिलाको ठाउँमा पुरूष राखिएको र ऐनले व्यवस्था गरेको क्लस्टर अनुसार नभएको, बन्द सूचीमा रहेको क्रम संख्या अनुसार नै नामावली फेरि पठाउन आयोगले दलहरूलाई 3 दिनको समय दिने तयारी गरेको छ। दलहरूले महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिमको आरक्षण प्रतिशत नपुर्याए आयोगले कानून अनुसार पुर्याउनेछ।
यसैबीच प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले राष्ट्रिय सभाको चुनाव नभएसम्म प्रतिनिधि सभा चुनावको परिणाम सार्वजनिक गर्न नमिल्ने दावी गर्नुभएको छ। आयुक्त यादवले राष्ट्रिय सभाको चुनावपछि आएको नतिजाका आधारमा प्रतिनिधि सभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गरिने जानकारी दिनुभयो। संविधान अनुसार संघीय संसदमा 33% महिलाको सहभागिता हुनुपर्ने भएकोले राष्ट्रिय सभाको नतिजा पछि महिलाको सहभागिता कति थप्नुपर्ने हो त्यो प्रतिनिधि सभाको समानुपातिक तर्फबाट पूर्ति गर्नुपर्ने हुन्छ। यादवले राष्ट्रिय सभा र प्रतिनिधि सभा गरी कुल 334 को 33% महिला चाहिने भएकोले त्यसका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पूरा गर्नुपर्ने व्यवस्था भएको जानकारी दिनुभयो। राष्ट्रिय सभाको चुनावको मिति घोषणा भएको, बढीमा 30 दिनभित्र सबै नतिजा सार्वजनिक गर्नुपर्ने कानूनी व्यवस्था छ। राष्ट्रिय सभाको चुनावका लागि प्रदेश प्रमुख पहिला तोक्नुपर्ने कानूनी व्यवस्था भएको समेत प्रमुख आयुक्त डाक्टर यादवले जानकारी दिनुभयो।
यस्तै निर्वाचन आयोगले चुनावको खर्च विवरण पेश गर्न राजनैतिक दल र सांसदलाई निर्देशन पनि दिएको छ। आयोगले आज विज्ञप्ति निकालेर मंगसिर 10 र 21 गते 2 चरणमा भएको चुनावमा विजयी भएका सांसदलाई छिटो चुनावी खर्च विवरण पेश गर्न निर्देशन दिएको हो। चुनाव सकिएको 35 दिनभित्र सांसदले चुनावी खर्च पेश गर्नुपर्ने कानूनी व्यवस्था छ। खर्चको विवरण नबुझाउने सांसद र दललाई कानून अनुसार कार्यवाही गरिने पनि आयोगले चेतावनी दिएको छ। चुनावमा विजयी हुने सांसदले आफ्नो जिल्लाको निर्वाचन कार्यालय र क्षेत्रीय निर्वाचन कार्यालयमा चुनाव खर्चको विवरण पेश गर्नुपर्नेछ। यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी भएका राजनीतिक दलको समानुपातिक तर्फका उम्मेद्वारको निर्वाचन खर्चको विवरण पनि समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पेश गरिनुपर्ने निर्वाचन आयोगका प्रवक्ता दिनेश कुमार घिमरेले जानकारी दिनुभयो। चुनावको खर्च विवरण नबुझाउने दल र सांसदलाई आयोगले 15,000 रुपियाँ जरिवाना तिराएर फेरि खर्च बुझाउने फेरि खर्च विवरण बुझाउने समय अवधि तोक्न सक्ने कानूनी व्यवस्था छ। आयोगले आजै चुनावको क्रममा प्रचार प्रसारका लागि प्रयोग गरिएका चुनावी सामग्री तत्काल हटाउन पनि राजनैतिक दल र उम्मेद्वारहरूलाई निर्देशन दिएको छ।
सर्वोच्च अदालतको आदेशपछि संखुवा सभाका मतपत्र आज काठमाडौँ ल्याइएको छ। एमालेका राजेन्द्र गौतमले मतगणनामा धाँधली गरेर प्रतिनिधि सभा चुनाव जितेको भन्दै नेपाली कांग्रेसका उम्मेद्वार दीपक खड्काले उजुरी गरेपछि सर्वोच्चले मतपत्र मगाएको थियो। मतपत्र लगायत सम्पूर्ण निर्वाचन सामग्री सेनाको हेलिकप्टरबाट निर्वाचन आयोग काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो। कांग्रेसका खड्काले पुनः मतगणनाको माग गर्दै पुस तीन गते सर्वोच्च अदालतमा उजुरी गर्नुभएको थियो। नेकपा एमालेका उम्मेद्वार राजेन्द्र गौतमले कांग्रेसका दीपक खड्कालाई 1130 मतान्तरले हराउनु भएको थियो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाल प्रचण्डले छिमेकी देशले गरेको आर्थिक विकासबाट नेपालले लाभ लिनुपर्ने बताउनु भएको छ। ललितपुरको खुमालटारमा भएको कार्यक्रममा उहाँले आफू दोस्रो पल्ट प्रधानमन्त्री बन्दा नेपाल चीन र भारतबीच त्रिदेशीय साझेदारीको कुरा अघि बढ़ाएको र अहिले त्यसको वातावरण बन्दै गएको दावी गर्नुभयो। अर्को प्रसंगमा प्रचण्डले वाम गठबन्धनको पक्षमा झन्नै दुई तिहाई मत प्राप्त भएको र त्यो मतलाई देश विकास र समृद्धिमा लगाउन प्रयत्नशील रहने पनि बताउनुभयो। उहाँले नागरिकले आफूहरूमाथि ठूलो अपेक्षा गरेको र त्यो अपेक्षालाई पूरा गर्ने दावी समेत गर्नुभएको छ।
चितवनको मुगलिन नारायणघाट सड़क खण्डमा बाँकी रहेको भित्तो काट्न पश्चिम मंगलबारदेखि गाड़ी रोकेर काम गर्न लागिएको छ। पश्चिम मंगलबारदेखि राति 10 बजेदेखि बिहान 4 बजेसम्म गाड़ी रोकेर काम गर्न लागिएको हो। राति गाड़ी रोक्दा पनि बस्ती नभएको ठाउँमा मात्रै रोक्नुपर्ने भएको छ। भित्तो काट्ने बेला रोकिने गाड़ीका यात्रुले बस्ती नजिक दिशा पिसाब गरेर फोहोर बनाएपछि बस्ती नभएका ठाउँमा मात्रै गाड़ी रोक्ने व्यवस्था मिलाइएको छ। जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले राति 10 बजेदेखि बिहान 4 बजेसम्म नारायणघाटबाट मुगलिनतिर छुट्ने बस र साना गाड़ीलाई दासढुङ्गाको मानव बस्ती नभएको खोला किनारमा रोक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो। यसै गरी ट्रकलाई भतेरी र रामनगरको जंगल क्षेत्रमा रोक्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो। मुगलिनबाट नारायणघाटतिर छुट्ने बस र साना गाड़ीका लागि भने मुगलिन बजारमा र ट्रकलाई लेवाटारमा रोक्ने व्यवस्था मिलाइएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयका झण्डै 8,000 विद्यार्थी आज दीक्षित भएका छन्। ललितपुरको पुलचोकमा रहेको पुलचोक इन्जिनियरिङ क्याम्पसको मैदानमा भएको 43औं दीक्षान्त समारोहमा विद्यावारिधी एमफिल स्नातकोत्तर र स्नातक तह उत्तीर्ण गरेका 8,267 विद्यार्थी दीक्षित भएका त्रिभुवन विश्वविद्यालयले जनाएको छ। समारोहमा सबै संकाय तह र विषयमा धेरै अंक ल्याउने विद्यार्थीलाई विभिन्न पदक पनि प्रदान गरिएको छ।
पर्यटक आकर्षित गर्न नेपाल पर्यटन बोर्डले सन् 2018 एक्सपीरियन्स नेपाल नामक विश्वव्यापी अभियान गर्ने भएको छ। पर्यटन बोर्डको 19औं वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाली खानालाई ध्यान दिएर सन् 2018 विश्वभर प्रवर्धनात्मक कार्यक्रम गर्ने जानकारी दिनुभयो। उहाँले अहिले नेपालीले कला संस्कृति र प्राकृतिक दृश्यावलोकनलाई मात्रै जोड़ दिएको तर नेपालको खाना पनि पर्यटक प्रवर्धन गर्ने महत्वपूर्ण आधार रहेकोले सन् 2018 नेपाली खानाको विश्वभर प्रचार गरिने जानकारी दिनुभयो। विश्वका धेरै देशको खानाले पर्यटक आकर्षित गरेको भन्दै पर्यटन बोर्डले सन् 2018 विश्वका अधिकांश देशमा नेपाली खानाको स्वाद पुर्याइने दावी गरेको छ।
चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन केन्द्रमा रहेका दुर्लभ डंगर गिद्धले बच्चा कोरल्न थालेका छन्। प्रजनन केन्द्रमा रहेका गिद्धले 17 अण्डा पारेकोमा 2 अण्डा कोरलेर बच्चा निकालेका छन्। निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले गिद्धको 2 गुणमा बच्चा देखिएको बताउनुभयो। गिद्ध रहेको ठाउँमा मानिसलाई जान बन्देज गरिएको छ। गिद्ध प्रजनन केन्द्रमा जडान गरिएको सीसी क्यामेराबाट बच्चा देखिएको उहाँले बताउनुभयो। दुर्लभ मानिएको गिद्धले बच्चा कोरल्नुलाई निकै महत्वका साथ हेरिएको छ। गत वर्ष गिद्धले 15 अण्डा पारेकोमा 9 मात्रै बच्चा कोरलिएको थियो। तीमध्ये 8 जीवित छन्। खड्काका अनुसार केन्द्रमा 57 गिद्धमध्ये 25 भाले र 24 पोथी छन्। चितवन राष्ट्रिय निकुञ्जमा सन् 2007 डंगर गिद्ध संरक्षण गर्न थालिएको हो।
कपिलवस्तुमा साँडेले हान्दा एक बालिकाको ज्यान गएको छ। महाराजगंज नगरपालिकामा छाडा साँडेले हान्दा वडा नम्बर 3 द्वारिका गुप्ताकी 13 छोरी जानकीको ज्यान गएको हो। साँडेले हानेर घाइते भएका 2 महिलामध्ये एकको भारतको लखनऊमा उपचार भइरहेको छ। छाडा साँडेले हान्दा अहिलेसम्म 10 भन्दा धेरै घाइते भएका कपिलवस्तु प्रहरीले जनाएको छ।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा सन् 2017 विश्वभर भएका महत्वपूर्ण घटनाको विवरणसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
तपाईँ अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले प्रदेशसभाको समानुपातिक तर्फका सांसदलाई विजयी घोषणा गर्न केही दिन लाग्ने, चुनावको खर्च विवरण पेश गर्न राजनैतिक दल र सांसदलाई निर्वाचन आयोगको निर्देशन, मंगलबारदेखि चितवनको नारायणघाट मुगलिन सड़कमा राति गाड़ी चलाउन नपाइने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। आज मध्यरातदेखि सन् 2017 हामीबाट विदा हुँदैछ। न्यूजील्याण्डमा नयाँ वर्ष शुरू भइसकेको छ। नेपालमा पनि अंग्रेजी नयाँ वर्षको स्वागतको तयारी भइरहेको छ। नयाँ वर्षको स्वागत गर्दै गर्दा विदाई गर्न लागेको साल कस्तो रह्यो भन्ने कुराको पनि सम्झना गरिन्छ। सन् 2017 नेपाल र विश्वमा र प्रविधिको क्षेत्रमा के कस्ता परिवर्तन भए त? थप जानकारी सहित साथीहरू पीटी लोप्चन र विष्णु विश्वकर्मा।
सुरुमा नेपाल। राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा अंग्रेजी वर्ष 2017 नेपाल र नेपालीका लागि विभिन्न कारणले गर्दा विशेष रह्यो। नयाँ संविधानले व्यवस्था गरे अनुसार नेपालमा तीन तहको चुनाव हुनु सन् 2017 सबैभन्दा ठूलो उपलब्धि हो।
संविधान घोषणादेखि नै असन्तुष्टि जनाउँदै आएका मधेसी दलले चुनाव बहिष्कारका बावजूद पहिलो चरणमा स्थानीय तह चुनाव वैशाख 31 गते सम्पन्न भयो। दोस्रो चरणको स्थानीय चुनाव असार 14 र तेस्रो चरणमा असोज 2 गते 2 नम्बर प्रदेशमा चुनाव भयो। यसरी तीनै चरणमा शान्तिपूर्वक रूपमा नेपालमा स्थानीय तहको चुनाव सम्पन्न भयो।
2074 साल माघभित्र तीनै तहको चुनाव सम्पन्न गरी संघीयता कार्यान्वयन गर्ने संवैधानिक व्यवस्था गरे बमोजिम सरकारले दुई चरणमा प्रदेश र प्रतिनिधि सभा चुनाव एकै पटक सम्पन्न गर्यो। मंगसिर 10 र 21 गते भएको प्रदेश र प्रतिनिधि सभा चुनावबाट नेकपा एमाले देशको ठूलो दलको रूपमा उदाएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई कार्यवाहीको विषय होस् वा आन्तरिक राजस्व विभागका प्रमुख चुडामणि शर्मा र नेपाल आयल निगमका प्रमुख गोपाल खड्काले गरेका अनियमितताका विषय हुन्। यी विषयले पनि नेपालमा वर्ष 2070 भरिने चर्चा पाइरहे।
नेकपा एमालेसँग सरकारको सहकार्य तोडेर आफ्नो नेतृत्वमा सरकार बनाएको माओवादी कांग्रेसको संयुक्त सरकारले प्रधान न्यायाधीश सुशीला कार्कीमाथि महाअभियोगको प्रस्ताव संसदमा लगेर होस् वा प्रहरी प्रमुख नियुक्तिको विवाद होस्, यी घटना पनि सन् 2017 भरि चर्चा भइरह्यो।
प्रहरी प्रमुख नियुक्तिको विषयले पनि यो वर्ष नेपालमा चर्चा पायो। सरकारले प्रहरी प्रमुखमा आफूभन्दा कनिष्ठलाई प्रहरी प्रमुख बनाएको भन्दै सरकारले सिफारिश गरेका जयबहादुर चन्दका विरूद्ध अर्का डीआईजी नवराज सिलोवालले सर्वोच्च अदालतमा मुद्दा हालेपछि यो विवादले ठूलो रूप लिएको थियो।
भूकम्प गएको 2 वर्ष बितिसक्दा पनि भूकम्प पीड़ितले अझैसम्म पनि शास्ति पाइरहे। यो वर्ष पनि तराईमा बाढ़ी र पहाड़मा पहिरोले क्षति पुर्यायो। 2074 साल साउन 27 गते रातिदेखि परेको अविरल वर्षाका कारण तराईमा बाढ़ी आयो। बाढ़ीमा परि 123 जनाले ज्यान गुमाए भने 39 जना घाइते भए, 35 जना बेपत्ता भए।
नेपालको अर्थतन्त्र पनि यो वर्ष निकै राम्रो देखियो। विश्व बैंकले नेपालको आर्थिक वृद्धि दर 23 वर्ष यताकै उच्च बिन्दुमा पुगेको जनाएको छ। नेपालको आर्थिक वृद्धि दर बजार मूल्यका आधारमा 7.5% बढेको विश्व बैंकले जनाएको हो।
नेपालमा अंग्रेजी वर्ष 2017 शेयर बजारको लागि सामान्य रह्यो। वर्षको शुरूमा 1465.72 अङ्कमा रहेको शेयर बजार नेप्से वर्षको अप्रिल महिनामा सबैभन्दा उच्च 1703.7 अङ्कमा पुगेको थियो। तर वर्षको अन्तिम दिन आज शेयर बजारमा भारी गिरावट आएर नेप्से 1390मा पुगेको छ।
सन् 2017 अन्तर्राष्ट्रिय जगतमा पनि ठूलठूला राजनैतिक परिवर्तन भएका छन्।
सन् 2017 शुरूमा नै अमेरिकाको सत्ता परिवर्तन भयो। 2017 जनवरी 20 अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकाल सकिएर 45 राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्प निर्वाचित भए। 2017 नोभेम्बर 2 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिट्ठा खारेज हुनुपर्ने भाषण गरे जुन विश्वभर चर्चित रह्यो।
2017 नोभेम्बर 17 जिम्बाब्वेको सेनाले राष्ट्रपति रोबर्ट मुगाबेको 37 वर्ष लामो सत्ता हातमा लियो। मुगाबेले सन् 1980 जिम्बाब्वे स्वतन्त्र भएदेखि देशको नेतृत्व गर्दै आएका थिए।
सन् 2017 धेरै चर्चामा रहेको विषय मध्ये म्यानमारको राखिने राज्यमा रहेका रोहिंग्यामाथिको अत्याचार पनि एक हो। सन् 2017 भरि नै रोहिंग्या संकटबारे धेरै बहस र विवाद उत्पन्न भए, तर अगस्तको अन्तिम साता त्यहाँको लडाकु समूहले प्रहरी चौकीमा आक्रमण गरी 12 प्रहरीको हत्या गरेपछि रोहिंग्या विरूद्ध सेनाले भीषण कारवाही चलाएको थियो।
यस वर्ष अक्टोबरमा भएको चिनिया कम्युनिष्ट पार्टीको 19 राष्ट्रिय महाधिवेशन पनि सन् 2017 प्रमुख घटनाका रूपमा रह्यो। यस महाधिवेशनले 5 वर्षका लागि राष्ट्रपति सी जिनपिङलाई थप शक्तिशाली बनाएर संस्थापक माओ सेतुङ सरहको हैसियत प्रदान गरेको छ।
सन् 2017 जुन 5 साउदी अरब सहित युएई, बहराइन, इजिप्ट लगायतले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दै नाकाबन्दी लगाएका थिए। आतंकवादलाई प्रायोजन गरेको आरोपमा ती देशहरूले कतारमाथि व्यापार तथा यात्रामा समेत प्रतिबन्ध लगाएको थियो, जसका कारण कतारमा महँगी बढ़नुका साथै साना उद्योगहरू बन्द हुने अवस्थामा पुगेका छन्।
भारतको गोर्खाल्याण्ड आन्दोलन पनि सन् 2017 चर्चित घटना मध्येको एक हो। भारतको दार्जीलिङ, कालेबुङ लगायतका पश्चिम बंगालको पहाड़ी क्षेत्रमा रहेका नेपाली भाषीमाथि बंगाल सरकारले बंगाली भाषा अनिवार्य बनाएपछि नेपाली भाषीहरू आन्दोलनमा उत्रिएका थिए। आन्दोलनमा प्रहरीले व्यापक दमन गरेपछि आन्दोलन गोर्खाल्याण्डको मागतर्फ मोड़िएको थियो।
र सन् 2017 उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन पनि निकै चर्चामा रहे। उनी बारम्बार शक्तिशाली आणविक क्षेप्यास्त्र परीक्षण गर्दै चर्चामा आए। उत्तर कोरियाले अमेरिका, रूस लगायतका राष्ट्रहरूले नाकाबन्दी लगाउँदा समेत क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिए।
अब सन् 2017 प्रविधिको क्षेत्रमा भएका केही महत्वपूर्ण उपलब्धिलाई पल्टाएर हेरौं।
वैज्ञानिकले मस्तिष्क प्रत्यारोपण गरेर स्पाइनल कर्डमा लागेको चोटका कारण हुने प्यारालाइसिसको उपचारमा सफलता पाउने संकेत भेटाए। अहिले पनि यस विषयमा अनुसन्धान भइरहेको छ। फ्रान्समा न्यूरो वैज्ञानिकले गरेको अनुसन्धानमा मस्तिष्क प्रत्यारोपणको प्रविधि प्रयोग गरेर स्पाइनल कर्डमा लागेको चोटका कारण भएको प्यारालाइसिसको उपचार गर्न सकिने सम्भावना देखिएको हो।
अबको केही वर्षभित्र ड्राइभर बिनाका ट्रक राजमार्गमा गुड्ने सम्भावना सन् 2017 दिएको छ। सेल्फ ड्राइभिङ कारको कुरा केही वर्ष अघिदेखि नै हुँदै आएको छ, तर यो वर्ष आफै चल्ने ट्रकको सम्भावना भएको हो।
फेस डिटेक्टिङ सिस्टमले चीनमा आधिकारिक मान्यता पाएको छ। यसबाट भुक्तानी तथा सेवा सुविधामा पहुँच सहित अपराधी पत्ता लगाउन पनि सहयोग गरेको छ।
र वंशानुगत डिसअर्डरको समाधानका लागि यो वर्ष वैज्ञानिकले जीन थेरापी पत्ता लगाए। वंशानुगत डिसअर्डरको समाधानका लागि यो वर्ष वैज्ञानिकले जीन थेरापी पत्ता लगाए। वंशानुगत डिसअर्डरको समाधानका लागि वैज्ञानिकले आधारभूत रूपमा रहेका समस्या समाधान गर्न सक्ने जीन थेरापी 2 विकास गरेका हुन्। जीव वैज्ञानिकहरूले यो वर्ष मानिसको शरीरको संरचना र यो के मिलेर बनेको छ भन्ने जानकारी सहितको सेल एटलस बनाउन शुरू गरेका छन्।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ।
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू:
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयू, सीसीयू, एनआईसीयू को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिंग रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी एमपीए बाग बजार पुरानो बस पार्क नजिकै, फोन 01-424-6024।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिर्तामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। खोटाङको ऐसलुखर्क गाउँपालिका 2 बाकाचोल्की 12 वर्षीय दीपा राईको ब्रेन ट्युमरको उपचार गर्न हङकङमा बस्ने नेपालीले 1,14,000 रूपियाँ सहयोग गरेका छन्। बालिकाको उपचार गर्न नयन राईका दम्पतिले 1,00,000 र भोजपुर घर भएका सोनु राई, सुनिता राई र बसन्ती राई लगायतले 10,000 रूपियाँ सहयोग गरेका हुन्।
लाखौं रकम उठाई दक्षिण अफ्रिकाको जोहान्सबर्गमा पुर्याएर अलपत्र पारेको आरोपमा एकजनालाई प्रहरीले पक्रेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मोरङका चित्रबहादुर ढुङ्गेललाई काठमाडौँको चन्द्रागिरीबाट पक्रेको हो। पक्राउ परेका ढुङ्गेलले एकजनाबाट 7,00,000 भन्दा बढी रूपियाँ लिएर दक्षिण अफ्रिका लगेर बिना पारिश्रमिक काममा लगाएर शारीरिक तथा मानसिक यातना दिएको भन्दै निवेदन परेपछि सीआईबीले उनलाई पक्राउ गरेको हो।
यस्तै अवैध रूपमा यौन शक्तिवर्धक सामग्रीहरू बिक्री वितरण गरी ठगी गरेको आरोपमा 1 भारतीय सहित 15 जनालाई सीआईबीले पक्राउ गरेको छ। विभिन्न पत्र पत्रिका र अनलाइनमा विज्ञापन गरी यौन शक्तिवर्धक सामग्री बिक्री गर्ने उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ।
दाङ तुल्सीपुर उपमहानगरपालिकाको ग्वारखोलाबाट अवैध रूपमा बालुवा गिटी संकलन गरिरहेका 7 ट्र्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नदीजन्य वस्तु उत्खननका लागि ठेक्का सम्झौता नभएका ट्र्याक्टरले गिटी बालुवा उत्खनन गरेकाले पक्राउ गरिएको दाङका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो।
सड़क मर्मतको माग गर्दै सर्लाहीको बरथवा नगरपालिका 9 मूर्तियाका बासिन्दाले चक्का जाम गरेका छन्। वर्षौंदेखि जीर्ण रहेको नयाँ रोड मधुबनी सड़कको धुलोका कारण दैनिक नै प्रभावित भएको भन्दै उनीहरूले आज सड़क बन्द गरेका हुन्। सड़कको धुलोले हिँडडुल र घरमा बस्न समेत मुस्किल भएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको मूर्तियाका समाजसेवी पुण्यप्रसाद खतिवडाले बताउनुभयो। स्थानीय बासिन्दाको विरोधपछि सड़क निर्माण कम्पनीले सड़कमा पानी हाल्ने प्रतिबद्धता जनाएको छ।
धनकुटाको भेडेटारमा 6 फूड फेस्टिभल शुरू भएको छ। अंग्रेजी नयाँ वर्ष सन् 2018 को अवसरमा शुरू भएको फेस्टिभल पुस 18 गतेसम्म चल्नेछ। यो फेस्टिभल भेडेटार होटल एसोसिएसनले आयोजना गरेको हो। भारतीय पर्यटकलाई स्वागत गर्ने उद्देश्यले सञ्चालित फूड फेस्टिभलमा स्थानीय खाना तथा कृषि र घरेलु सामग्री लगायतका 32 प्रदर्शनी कक्ष राखिएको छ।
सन् 2017 अन्तिम दिन आज पनि शेयर बजार घटेको छ। कारोबार भएकामा सबैजसो कम्पनीको शेयरको भाव घटेपछि नेप्से परिसूचक आज एकै दिन 24 घटेर 1390 पुगेको छ, जुन पोहोर यही समयको भन्दा 75 कम हो।
र इलाममा पर्यटक बढेसँगै दूधबाट बन्ने परिकारको कारोबार बढ्दै गएको छ। इलामको फिक्कल र राँके बजारमा एकै दिनमा 4,000 प्याकेट ललिपप, झापामा 2,000 र 800 प्याकेट बम्बईसन जाने गरेको इलामेली ललिपप उद्योगले जनाएको छ। इलाममा दूधबाट चीज, छुर्पी, घिउ, पनिर, ललिपप, बम्बईसन लगायतका परिकार बनाउने गरिन्छ।
प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले राष्ट्रिय सभा चुनाव नभएसम्म प्रतिनिधि सभाको समानुपातिक परिणाम आउँदैन भनेको खबर उज्यालो अनलाइनमा पढेर धेरैजनाले प्रतिक्रिया दिनुभएको छ।
देव भण्डारी फेसबुकमा प्रश्न गर्दै लेख्नुहुन्छ, जनमतको कदर नहुने भए किन अरबौं रूपियाँ खर्च गरेर निर्वाचन गरेको त? नागरिकलाई दुःख दिन र आँखामा छारो हालेर मनपरी गर्ने, यही हो त लोकतान्त्रिक देशको मूल्य मान्यता?
अनि भोजराज जैशीको प्रतिक्रिया छ, निर्वाचन आयोगले दलहरूका बीचमा समन्वयन र सद्भाव बढ़ाउने हो, तर आयुक्तले यसरी दलहरूबीच नै विवाद हुने गरी भन्नु निर्वाचन आयोगलाई राजनीतिक गराउनु जस्तै हो।
एमाले नेता प्रदीप गेवालीले निर्वाचन आयोगको कार्यशैली शंकास्पद रहेको भनेपछि फडिन्द्र प्रसाद आचार्यको टिप्पणी छ, नेताज्यू, निर्वाचन आयोग संवैधानिक अंग हो, यो संविधान अनुसार चल्दछ, त्यसकारण तिललाई पहाड़ बनाउने काम नगरौं र संविधानलाई आफू अनुकूल व्याख्या पनि नगरौं।
अनि गोर्खामा श्रीमतीले चिरपटले हानेर श्रीमानको हत्या गरेको खबर उज्यालोमा पढेर शेखर घिमिरे प्रश्न गर्नुहुन्छ, होइन, वृद्ध अवस्थामा पनि यसरी हत्या नै हुने गरी सामाजिक हिंसा र कुटपिट हुनुले हाम्रो समाज कता जाँदैछ?
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू प्रकाश ढकाल र विष्णु विश्वकर्मा। नेपाल दर्पणमा अब विदेशका खबर। उत्तर कोरियाका लागि इन्धन बोकेको आशंकामा दक्षिण कोरियाले एउटा तेल बोक्ने पानी जहाज नियन्त्रणमा लिएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गर्दै उत्तर कोरियालाई इन्धन बोकेको भन्दै दक्षिण कोरियाले पनामाको झण्डा फहराइएको कोटी नामक पानी जहाज नियन्त्रणमा लिएको हो। जहाजले 600 टन तेल उत्तर कोरिया लैजान थालेको बेला नियन्त्रणमा लिइएको दक्षिण कोरियाको दावी छ। उत्तर कोरियाले परमाणु हतियार परीक्षण नरोकेपछि संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नाकाबन्दी लगाएको छ। यसअघि पनि दक्षिण कोरियाले हङकङमा दर्ता भएको एउटा पानी जहाज नियन्त्रणमा लिएको थियो।
सिरियाको दक्षिणी प्रान्त रक्कामा जमिनमा गाडिएको सामूहिक चिहानबाट 115 शव निकालिएको छ। ती शव इस्लामिक स्टेट आईएस लडाकुद्वारा मारिएका सिरियाली नागरिक र सरकारी सुरक्षाकर्मीको भएको अनुमान छ। सिरियाली समाचार संस्था सानाका अनुसार शव भेटिएको ठाउँ इस्लामिक स्टेटका लडाकुले केही वर्ष अघिदेखि नै नियन्त्रणमा लिएका थिए। 2.5 वर्ष अघि हत्या गरेर ती सबै शवलाई लडाकुहरूले एकै रातमा जमिनमा गाडेको अनुमान छ। शव भेटिएको ठाउँलाई सिरियाली सेनाले केही समय अघि मात्रै आफ्नो पकडमा लिएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 9 फाल्गुनन्द गोल्ड कप फुटबलको उपाधि सुनसरी 11 जितेको छ। 5 थरको फिदिममा आज भएको फाइनलमा मोरङ 11 2-0 हराउँदै सुनसरीले उपाधि जितेको हो। जितसँगै सुनसरीले 3,00,000 रुपियाँ पुरस्कार पाएको छ। दोस्रो भएको मोरङले भने 2,00,000 रुपियाँ पुरस्कार पायो।
नेपाल पुलिस क्लब र सुदूरपश्चिमाञ्चलले 16 महिला राष्ट्रिय लीग फुटबलमा विजयी शुरूआत गरेका छन्। राष्ट्रिय खेलकुद परिषदले आयोजना गरिरहेको राखेप च्याम्पियनशीप अन्तर्गत एम्फा कम्प्लेक्स सातदोबाटमा भएको पहिलो खेलमा पुलिसले आज मध्यमाञ्चल विकास क्षेत्रलाई 6-2 फराकिलो अन्तरले हराएको हो। यस्तै दोस्रो खेलमा पनि सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई 4-0 फराकिलो अन्तरले हरायो। प्रतियोगिताको विजेताले 2,00,000 र उपविजेताले 1,50,000 रुपियाँ नगद पुरस्कार पाउने एन्फाले जनाएको छ। आजदेखि शुरू भएको प्रतियोगिताका उत्कृष्ट खेलाड़ी र प्रशिक्षकले जनाई 25,000 रुपियाँ पुरस्कार पाउनेछन्।
र इंग्लिश प्रिमियर लीगमा शीर्ष स्थानको म्यान्चेस्टर सिटी 17 स्थानको क्रिस्टल प्यालेससँग गोल रहित बराबरीमा सकिएको छ। केही बेर अघिको बराबरीसँगै सिटीको 21 खेलबाट 59 अङ्क भएको छ। सिटी दोस्रो स्थानमा रहेको चेल्सी भन्दा 14 अङ्कले अघि छ। लीगमा आज राति 10:15 आर्सनल र वेस्ट ब्रोमले खेल्दैछन्। आज बराबरी गरे पनि सिटी यो वर्षको लीग विजेता बन्ने पक्का पक्की जस्तै भएको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश सभाको समानुपातिक तर्फका सांसदलाई विजयी घोषणा गर्न अझै केही दिन लाग्ने। चुनावको खर्च विवरण पेश गर्न राजनैतिक दल र सांसदलाई निर्वाचन आयोगको निर्देशन।
मंगलबारदेखि नारायणघाट मुगलिन सड़कमा राति गाड़ी चलाउन नपाइने, राति रोकिने गाड़ी बस्ती नभएको ठाउँमा रोक्नुपर्ने।
इस्वी सम्वत सन् 2017 आजबाट बिदा हुँदै हरेक क्षेत्रमा 2017 औसत रह्यो।
पनामाको झण्डा फराइएको एउटा तेल बोक्ने पानी जहाज दक्षिण कोरियाको नियन्त्रणमा, उत्तर कोरियाका लागि तेल आपूर्ति गरेको आरोप।
र मोरङलाई हराउँदै सुनसरीले जित्यो फाल्गुनन्द गोल्ड कप फुटबलको उपाधि। महिला लीग फुटबलमा पुलिस र सुदूरपश्चिमको विजयी सुरुवात।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी अर्जुन पोखरेल र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।